तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीसँग सहकार्य गरी उत्पादन गरिएको हो।
नमस्कार। वैदेशिक रोजगारीका विषयमा छलफल र सम्वाद गर्ने कार्यक्रम देश परदेशमा तपाईंलाई मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटाको स्वागत छ। देश परदेश कार्यक्रम हरेक मंगलबार यसै समयमा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रम बुधबार बेलुकी 5 बजेर 20 मिनटमा फेरि सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने कामका अवसर, विदेशको काम र कमाई, कामका लागि चाहिने सिप र वैदेशिक रोजगार यस कार्यक्रमका मुख्य विषय हुन्। रोजगारीका क्रममा आउने सुख दुःख सँगै काम गर्न जाने देशको हावापानी, रहन सहन, चालचलन र काम गर्दा सावधान हुनुपर्ने विषय पनि कार्यक्रम देश परदेशमा समावेश हुन्छन्।
कोरोना संक्रमणको डरसँगै अहिले धेरैलाई विदेशको आफ्नो रोजगारी गुम्ने हो कि भन्ने चिन्ता थपिएको छ। नेपालले अन्तर्राष्ट्रिय उडान खुकुलो गर्दै लगे पनि गन्तव्य देशहरूले उडानमा प्रतिबन्ध थपिरहेका छन्। कुवेत, साउदी, यूएई लगायतका देशले खोप अनिवार्य गरेका छन् भने अरू देश पनि त्यही बाटोमा लागेका छन्।
निषेध आज्ञाका कारण नेपालको धेरै ठाउँमा गाड़ी गुडेका छैनन्, सरकारी कार्यालयहरू बन्द छन्। यसको मार वैदेशिक रोजगारी जाने नयाँ र विदामा आएर फर्कन खोज्नेहरूलाई परेको छ। आजको देश परदेशमा हामी कोरोना महामारीका कारण ठप्प वैदेशिक रोजगारीका विविध पाटोमा कुराकानी गर्छौ।
आज हामीसित छन्
महामारीकै बीचमा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिकले भोगेका समस्या र चुनौती।
टिकट पठाइन्छन् भनिराख्नुभएको छ एउटा कम्पनीबाट पनि, युए सरकारले पनि कोरोनाको भ्याक्सिन लगाएको मान्छे मात्रै लाने रे, अब त्यो भइसकेपछि हामीले त छुट्टीमा आएको मान्छेहरूलाई धेरै समस्या भयो नि त।
श्रमिक पठाउन भइरहेको समस्या र नयाँ कामको माग बारे नेपाल वैदेशिक रोजगार व्यवसाय संघका कार्यवाहक अध्यक्ष कमल तामाङसित गरिएको कुराकानी।
यति त व्यवसायहरू सोसाइट गर्ने स्थिति अनि योभन्दा स्थिति त भयानक व्यवसायमा आउनै सक्दैन। कामदारहरूलाई पनि तिर्नु पर्ने ओरिएन्टेसन परिसकेको छ, उसको सर्टेन केही एमाउन्ट त खर्च गरिसकेको छ। त्यसर कामदारहरू पनि लकडाउनले कोही काठमाडौँ थुने बसेको होला, कोही घरमै होला।
वैदेशिक रोजगारीमा जाने श्रमिकले कोरोना विरुद्धको खोप कहिले पाउलान् त भन्ने प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीको जवाब।
उहाँहरूलाई अहिले अलिकति गाह्रो भएको भन्ने हाम्रो जानकारीमा पनि आएको छ। हामी छलफलमा छौँ, हामीसँग भएको खोपले दोस्रो मात्रा पुग्ने सुनिश्चित गरेर क्रमशः उहाँहरूलाई पनि हामीले समावेश गर्दै जान्छौँ, तर निर्णय गरिसकेका छैनौँ। उहाँहरू अहिले पछिल्लो समय उच्च प्राथमिकतामै पर्नु भएको छ, प्राथमिकतामा हामीले राखेर गर्नुपर्ने वर्गहरूमध्ये उहाँहरू पनि पर्नुहुन्छ।
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ हप्ताभरिका रोजगार गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी मदन पौड्याल।
विदेशबाट कोरोना विरूद्धको दुवै खोप लगाएर आएकाहरूलाई अब 10 दिन सेल्फ क्वारेन्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश 2078 हवाई मार्ग मार्फत आउनेले खोपको मात्रा पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई 10 दिन सेल्फ क्वारेन्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान अनुमति दिन सकिने व्यवस्था गरेको हो। आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने पालिका वा सीसीएमसीको सिफारिशमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा सिधै गन्तव्यमा जान दिइने व्यवस्था गरिएको छ। घरमा बसेको एघारौं दिनमा भने कोरोना परीक्षण गर्नुपर्नेछ। अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा कम्तीमा दुईजनालाई समेत अस्पतालको आधारित कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिइने भएको छ। नयाँ प्रावधान अनुसार 70 वर्षमाथिका ज्येष्ठ नागरिक, 5 वर्षमुनिका बालबालिका र नाबालकका बुवा आमालाई समेत एन्टिजेन परीक्षण गरी घर जान सक्ने व्यवस्था गरिएको छ। तर एन्टिजेन परीक्षण पोजिटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइनेछ। यसअघि खोप लगाएर आएका यात्रुलाई पनि 10 दिन अनिवार्य गरिएको होटल क्वारेन्टिन व्यवस्था हटेको हो। अब खोप नलगाई नेपाल आउने यात्रुले पनि 7 दिन मात्र होटल क्वारेन्टिनमा बसे पुग्ने व्यवस्था नयाँ प्रावधानमा गरिएको छ। डिपोर्टेशन सेन्टर मार्फत फिर्ता भएका, जेलमुक्त भई स्वदेश फिर्तीको क्रममा रहेका र बेखर्ची भएका नेपाली नागरिकको हकमा सम्बन्धित कूटनैतिक नियोगले छानबिन गरी आर्थिक अवस्था कमजोर भएका भनी सिफारिस गरेका व्यक्तिलाई सरकारले तोकेको क्वारेन्टिनमा राखिने र त्यस्ता व्यक्तिको क्वारेन्टिन बस्दा, कोरोना परीक्षण गर्दा र घरसम्म जाँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुल्ला गरेको छ। आन्तरिक उडान आउँदो बिहिबारदेखि शुरू हुँदैछ भने अन्तर्राष्ट्रियतर्फ गएको हप्तादेखि नै विभिन्न श्रम गन्तव्य देशमा नियमित उडान शुरू भइसकेको छ। आन्तरिक उडानमा कुल उडान संख्यामा 50% नबढ़ने गरी हुनेछ। युएई को दुबई, साउदी को दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया लगायतका गन्तव्य देशबाट नियमित उडान भइरहेको छ। वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचालले हप्तामा 3 दिन श्रम स्वीकृति प्रदान गर्न थालेको छ। कोरोना महामारीका कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि गएको आइतबारदेखि हप्तामा 3 दिन आइतबार, मंगलबार र बिहिबार सेवा प्रदान गर्न थालिएको कार्यालयले जनाएको छ। व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरूलाई अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन अनुरोध गरिएको छ। बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनै पर्ने बाहेकहरूलाई भौतिक रूपमा उपस्थिति मार्फत विभागले सेवा प्रदान नगर्ने जनाएको छ। काठमाडौँ उपत्यकामा मंगलबारदेखि सार्वजनिक गाड़ी सञ्चालन भएको छ। कोरोनाको दोस्रो लहर शुरू भएपछि गएको वैशाख 16 गतेदेखि सार्वजनिक यातायात बन्द भएको थियो। मंगलबारदेखि 25 सीटभन्दा ठूला सार्वजनिक गाड़ीहरू जोरबिजोर नम्बरका आधारमा सञ्चालन हुन थालेका हुन्। निजी सवारी साधन पनि जोरबिजोर नम्बरका आधारमा नै चलिरहेका छन्।
सुन्नुभयो हप्ताभरिका रोजगार गतिविधि। अब कार्यक्रमको मेलो थालौं। वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई कोरोना महामारीको कारण थपिएका समस्याबाट पाका नागरिकलाई समेत खोप दिन नसकेको सरकारले विदेशमा काम गर्न जानेलाई खोपको प्राथमिकतामा समेत राखेको छैन। तर कुवेत, युएई र साउदी लगायतका देशले खोप नलगाएका कामदार लिन छाडेका छन् भने अरू देशले पनि त्यही उपाय लागू गर्न थालेका छन्। कतिपय देशले नेपालसँगको हवाई उडानमा पनि प्रतिबन्ध लगाएका छन्। नेपालका धेरै ठाउँमा निषेधाज्ञा कायम छ, यातायात बन्द छन्। सरकारी कार्यालयमा नाम मात्रको सीमित सेवा पाइन्छ। यी सबैको मारमा परेका छन् विदेशको कमाईले धानेको घर र परिवारका सदस्यहरू।
हामी चाहिँ दुबईको लागि हो, छुट्टीमा आएको लगभग 2.5 महिना चाहिँ हुन्न। 45 दिनको लागि चाहिँ आएको हो। अब 45 दिन गइसक्यो, लकडाउन भएर त्यतिकै भइसक्यो। जान त 45 दिनमा जानुपर्ने हो, जान त आएन। श्रम स्वीकृतिहरू कुरा लिएर चाहिँ अलरेडी रेडी भएर बस्यो लकडाउन भएर। अब उताको पनि अब कोरोना खोप लगाउनु पर्छ भनेर भनिरहेको दुबई सरकारले पनि, त्यसले गर्दा अलिक समस्या। अब नेपालमा कोरोना खोप उपलब्ध केही भए छैन। अब हामी जस्ता धेरै अब विदेश जानेहरूको लागि त धेरै समस्या भएको छ नि त अहिले।
रामेछापका कुमार बुढाथोकी, 45 दिनको विदामा घर आउनुभएका उहाँ 2.5 महिना बितिसक्दा पनि युएई फर्किन पाउनु भएको छैन। उहाँ नेपाल आएको हप्ता 10 दिनमै नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्यो, निषेधाज्ञा पनि शुरू भयो। लामो समयपछि घर फर्कनुभएका कुमारले घुम्ने, साथीभाइसँग भेटघाट गर्ने विभिन्न योजना बुन्नु भएको थियो, तर देशभरि जारी निषेधाज्ञाले केही गर्न दिएन। अहिले फर्कने समय भइसक्यो, तर उडान बन्द हुँदा उहाँ नेपालमै अड्किनु भएको छ। उडानहरू खुले लगत्तै जान पाइन्छ कि भनेर उहाँ रामेछापबाट काठमाडौँ आएर बसिरहनु भएको छ।
भन्ने बेलामा गाडीहरू चल्दैन, यताउता मिल्दैन, केही हुँदैन, त्यही भएर यहीँ काठमाडौँ यसैको लागि बस्छ। उतातिर बस्यो भने अब भन्ने बेलामा गाडी पाउँदैन, त्यसको समस्याले गर्दा काठमाडौँ भाडातिर बस्नु पर्यो। फोन गरेर भनिराख्नु भएको थियो कहिले चाहिँ तपाईँको चाहिँ खुल्छ, टिकट पठाइन्छन्, टिकट पठाइन्छन् भनिराख्नु भएको छ उता कम्पनीबाट पनि। युवा सरकारले पनि कोरोनाको भ्याक्सिन लगाएको मान्छे मात्रै लानेले, अब त्यो भइसकेपछि हामीले त अब छुट्टीमा आएको मान्छेहरूलाई चाहिँ धेरै समस्या भयो नि त। त्यो ठाउँमा त बुझ्न गएको हस्पिटलतिर अब हाम्रो तपाईँहरूको लागि छैन, अहिले तपाईँहरूको लागि आएन, अहिले 77 वर्षको माथिको लागि मात्रै भन्नुभयो, एक दिन छ आफ्नो हस्पिटलतिर जानु। हामीलाई चाहिँ अब जसरी भए पनि भ्याक्सिन चाहिँ उपलब्ध गराइदिनु पर्यो।
युएबाटै विदामा आउनुभएका कैलाली टिकापुरका देवेन्द्र परियारको समस्या पनि उस्तै छ। एक महिनाको छुट्टीमा आउनुभएका देवेन्द्र 3 महिना भयो फर्कन पाउनु भएको छैन। कम्पनीले जति सक्दो चाँडो आउन भनिरहेको छ, तर टिकापुरबाट काठमाडौँ आउन श्रम स्वीकृति लिन नै पहिलो समस्या छ भने युएले नेपालसँगको उडानमा लगाएको प्रतिबन्ध लम्ब्याउँदै जाँदा झन समस्या भएको छ उहाँलाई।
अब 7-6 जुलाई भनेको थियो, अब फेरि बढाए के उताको दुबई सरकारले भ्याक्सिन लगाए मार्फत जानु पाइन्छ भनिरहेको छ। त्यही खोइ के कस्तो नि मैले थाहा छैन, के छ त कम्पनीसँग कुरा भइरहेछ, अब त्यस्तै छ त उताबाट बोलाइरहेछ, तर यहाँ लकडाउन छ, फ्ल्याट खुल्ला छैन भने अब के गर्नु, शरम गरेको छैन, अब त्यही हो
देवेन्द्र र कुमारले जस्तै कोरोना महामारीले वैदेशिक रोजगारीमा जाने दिन कुरिरहेका धेरै नेपाली श्रमिकले समस्या झेलिरहेका छन्। नेपालमा अहिले पनि कतिपय जिल्लाहरूमा निषेधाज्ञा कायमै छ, सड़कमा सार्वजनिक गाड़ी गुडेका छैनन्, खुलेका सरकारी कार्यालयहरूमा पनि पुग्न सक्ने अवस्था छैन, भिसा आएर अन्तिम श्रम स्वीकृति लिइसकेका श्रमिक समेत अड्किएका छन्। अहिले वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि खोप अर्को प्रमुख समस्याको विषय बनेको छ। महामारीको यो समयमा वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले भोगेका समस्याबारे थप जानकारी दिँदै हुनुहुन्छ अधिवक्ता तथा श्रम आप्रवासन विज्ञ सोम लुइटेल।
अब जानभन्दा अगाडिका जति पनि कामदार हुनुहुन्छ उहाँहरूले श्रम स्वीकृतिसँग सम्बन्धित समस्याहरू भोग्नु भएको छ, जस्तै अब श्रम स्वीकृति नै जान पाइएन किनभने योभन्दा अगाडि अझै पनि लकडाउन खुलिसकेको छैन, निषेधाज्ञा खुलिसकेको छैन, एउटा चाहिँ हेडुलमै समस्या छ। अर्को अब अनलाइन प्रविधिबाट पनि श्रम स्वीकृतिहरू लिने दिने प्रक्रिया त सुरु भएको छ, तर त्यसको बारेमा कतिलाई जानकारी छ, कतिको पहुँच छ, कतिलाई त्यो सम्बन्धी सिप छ, त्यो खालको समस्या भएको हुनाले श्रम स्वीकृति लिन नै समस्या भएको छ। सँगसँगै जो जो कामदारहरूले श्रम स्वीकृति लिइसक्नु भएको छ उहाँहरू पनि फ्लाइटहरू बन्द भएको कारणले गर्दाखेरि काममा जान पाउनु भएको छैन, र कतिपय देशमा चाहिँ अब यहाँ डिमान्डहरू आयो, कामदारहरूले पैसा पनि तिर्नुभयो, कति प्रिपेरेसनहरू पनि भयो, तर पहिलो लकडाउनदेखि नै अहिलेसम्म पनि कतिपय देशहरूले कामदारहरू नै लिएको छैन। यी सबैले गर्दाखेरि चाहिँ कामदारलाई
रोजीरोटीको खोजीमा परदेशिन खोज्नेहरूका अघिल्तिर महामारीले अनेक समस्या खड़ा गरिदिएको छ, तर सरकारले चाहने हो भने उनीहरूको समस्या समाधान गर्दै विदेश जान चाहनेलाई बाटो सजिलो बनाइदिन ठूलो काम पनि गर्न पर्दैन। अहिले गरिआएका कुरामा महामारीको यो समयलाई मध्यनजर गर्दै थप व्यवस्थापन गरिदिए मात्र पनि सजिलो हुन्छ भन्नुहुन्छ अधिवक्ता तथा आप्रवासन विज्ञ लुइटेल।
अब हामीले के गर्नु पर्यो भने श्रम स्वीकृतिको प्रक्रियालाई विकेन्द्रीकरण गर्नु पर्यो र जिल्ला जिल्लाबाटै श्रम स्वीकृति हुने प्रणालीलाई स्थापित गर्नु पर्यो, त्यसको लागि जति पनि सेवा संयन्त्रहरू छ त्यसलाई जिल्ला जिल्लामा विकेन्द्रीकरण गर्नु पर्यो, जस्तै मेन पावर व्यवसायहरू जानु पर्यो, ओरिएन्टेसन जिल्लामा हुनु पर्यो, संस्थागत जिल्लामा हुनु पर्यो, लगायतका कामहरू चाहिँ जिल्ला स्तरबाट गर्नु पर्यो, र अनलाइनको माध्यमहरूको बारेमा पनि कामदारहरूलाई जानकारी गराउने कुराहरू गर्नु पर्यो। एक नम्बर त्यो भन्न चाहन्छु। अब ठगीसँग सम्बन्धित समस्याहरू चाहिँ अब अलिकति सरकारले अनुगमनलाई बलियो बनाउनु पर्यो, वैदेशिक रोजगार विभागले सँगसँगै जिल्ला प्रशासन कार्यालयले पनि अनुगमनलाई चाहिँ प्रभावकारी बनाएर बढी पैसा लिने अथवा कामै लगाउन नसक्ने अवस्थामा पैसाहरू लिने कुराहरूलाई चाहिँ रोक्नु पर्यो। अब खोपसँग सम्बन्धित कुरामा चाहिँ के छ भने विदेश जान चाहनेहरूलाई प्राथमिकतामा राखेर त्यो धेरै ठुलो सङ्ख्या पनि हुँदैन, जसरी अब सिसिएमसीले अथवा नेपाल सरकारले खोपको प्राथमिकता निर्धारण गरेको छ, एकै टाइममा खोप लाउँदाखेरि त सबै अब यो 10-20 लाखलाई लाउनु पर्ने होइन, सानो संख्यामा जो जसले संस्वीकृति लिनुभएको छ उहाँहरूलाई खोप लगाउने नीति नेपाल सरकारले गर्नु।
भर्खरै सुन्नुभयो, महामारीको समयमा वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले भोगेका समस्या र चुनौतीका कुरा। अवस्था सामान्य हुन्थ्यो भने रोजगारीको खोजीमा दैनिक सरदर 1000 मानिस विदेश उड्थे, तर कोरोना महामारीले वैदेशिक रोजगारीलाई थला पारेको छ। गएको वर्ष गन्तव्य देशहरू नै कोरोनाबाट नराम्रोसित प्रभावित भए, कति नेपाली श्रमिकले रोजगारी गुमाए। खोप आएपछि खाडीको अर्थतन्त्र विस्तारै चलायमान हुँदैछ, अर्को श्रम गन्तव्य मलेसियामा त अहिले पनि लकडाउन छ।
वैदेशिक रोजगार व्यवसायीले दोस्रो लहर शुरू हुनु अघि ल्याएका मागमा पनि कामदार पठाउन सकेका छैनन्। कोरोना संक्रमण रोकथामका लागि गन्तव्य देशले थपेका कड़ा मापदण्ड र नेपालको निम्छरोपणले वैदेशिक रोजगारीलाई झन जटिल पारेको छ। सरकारले कतिपय श्रम गन्तव्य देशमा खोलेका उडानबाट यात्रु नेपाल आउन पाउँछन् तर जान पाउँदैनन्। जान पाइने देशमा उड्ने टिकट अति महँगो छ भने गन्तव्यमा पुगेपछि महँगो खर्च बेहोरेर होटल क्वारेन्टीनमा बस्नुपर्छ। कोरोना महामारीले वैदेशिक रोजगारीमा पारेको असरबारे हामीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका कार्यवाहक अध्यक्ष कमल तामाङसित कुराकानी गरेका छौं।
COVID-19 को महामारीले त नेपालै त होइन विश्वव्यापी नै यो महामारीले सबलाई ग्रस्त बनाएको छ। त्यसमा पनि स्पेसल गरेर नेपाल र नेपाली जुन वैदेशिक रोजगार सेक्टरमा त अब हाम्रो नेपालमा त कोरोना भइ नै हाल्यो, विश्वको चाहिँ संसारकै सेकेन्ड नै पर्यो नेपाल त जुन महामारी फैलिएको अवस्थामा त। र त्यसले गर्दा अब विभिन्न मुलुकहरूमा पनि जाने पनि अब जस्तै विभिन्न मुलुकहरूमा लकडाउनको अवस्था नै छ। त्यसले गर्दा यो त प्रत्यक्ष रूपमा बन्द भएकै अवस्था अहिले, चाहक जान नै सक्दैन, पठाउन सक्दैन। त अहिले अलिकति विभिन्नले चाहिँ अब जस्तो इन्टरनेसनल फ्लाइट खोलेको थियो, मान्छे रिसिभ गर्न थालेको थियो। अब त्यसमा फेरि दुबई जस्तो कतार साउदी लगायतको देशहरूले भ्याक्सिन नलाएको कामदार नलिने भनेर उहाँले एउटा चाहिँ न्युज निकालिसकेको छ। जाने कामदार बसरी 4-5 लाख जाने कामदारले हामीले कसरी सहजीकरण गर्ने, कसरी भ्याक्सिन लाउने, भ्याक्सिन लाएपछि कसरी कामदार पठाउने भन्ने कुरो चाहिँ मलाई कोसै ढुङ्ग जस्तै लाग्छ होइन अहिलेको वर्तमान स्थितिमा त।
अब भ्याक्सिन अहिलेको मुख्य प्रमुख समस्या बनेको छ। यो भ्याक्सिनको कारणले गर्दाखेरि चाहिँ तपाईँहरू अहिले जुन माग ल्याउनु भएको थियो त्यो अनुसार पनि अब नयाँ जुन जाने अब श्रमिकहरू हुनुहुन्छ उहाँहरूलाई पनि पठाउन नसक्ने स्थिति हो अहिले।
अब त्यो मात्रै होइन, जो मान्छे छुट्टीमा आयो नि हजुर, जस्तो गल्फबाट विभिन्न मुलुकबाट तपाईँको छुट्टीमा आयो नि
हजुर,
नेपाली कामदार नयाँ भिसाको त कुरा सकिने हो, छुट्टीमा आउने नेपाली कामदार पनि अब जान नसक्ने स्थिति भयो नि त तपाईँको भ्याक्सिनले गर्दा। फेरि उहाँले भ्याक्सिन कस्तो सेलेक्ट गरेको छ भने जस्तै अमेरिकन कम्पनीहरूको जस्तो दुबई र कुवेतले जोनसन एन्ड जोनसन कम्पनीको भ्याक्सिन भनेको छ, दुबईले त 4 भ्याक्सिन हामी एलाउ गर्छु भनेर गभर्मेन्ट न्युजमा सूचना जारी गरिसक्यो होइन। अब तपाईँ सुन्नुहोस्, अब कहिले यो भ्याक्सिन ल्याउने, कहिले कहिले हाल्ने, कहिले पठाउ, कहिले भ्याक्सिन लगाउने जाने कामदारलाई कहिले पठाउने भन्ने कुरो एकदम यो जटिलताको विषय नै छ। र विचार अर्को नयाँ भिसा सम्झिएको, अब मान्छे छुट्टीमा आयो नि बिचरा आफ्नो घर परिवार भिन्न, जुन लकडाउनको बेलामा चाहिँ 1-2 महिना बसे जुन छुट्टीमा जान चाहने मान्छे, त्यो मान्छेको उहाँ कति ग्रेजुटी पाउने कुरा होला, सारा कुरा होला, यी मान्छे पनि त वञ्चित हुने भएन नि।
गएको वर्ष जसरी पहिलो लहर फैलियो केही समय त ठप्पै जस्तो भयो, बिस्तारै तपाईँहरूले मागहरू ल्याउन थाल्नु भएको थियो होला, अब त्यो माग अनुसार कतिको ल्याउनु भएको थियो अनि त्यो अनुसार कति कामदार पठाउनु भएको थियो, कति बाँकी हुनुहुन्छ, यसले चाहिँ तपाईँहरूलाई कस्तो मार परेको छ?
लास्ट इयरको जुन COVID-19 सुचारू भइसकेपछि केही महिनापछि भनौँ न वर्ष दिनपछि नै मान्य रूपमा चाहिँ खोलेको अवस्था थियो। त्यसमा व्यवसायहरू सहज ढङ्गले विभिन्न मुलुकमा गएर मागपत्रहरू ल्यायो, मागपत्र ल्याएपछि भिसाहरू इस्यु भयो, भिसा भएपछि केही जाने क्रम चाहिँ जारी भएको थियो। अस्ति वैशाखको 16 गते लकडाउन गर्नुभन्दा अगाडि केही कामदारहरू उडे, दुबई उडेको, कतार उडेको थियो होइन, साउदी विभिन्न मुलुकमा केही उडेको अवस्था हो। त्यसलाई चाहिँ सजिलो थियो भनेको भ्याक्सिन थिएन, पिसर टेस्टको नेगेटिभ आएको रिजल्ट सर्टिफिकेट भएपछि त्यो देश एक्सेप्ट गरे तर अहिले यो लकडाउन पछि के भयो भने त्यो स्थिति अब तुरुन्तै भ्याक्सिन लगाएको, भ्याक्सिन डोज हानेको सर्टिफिकेट लिएर मात्रै कामदार रिसिभ गर्ने भयो। अब यो त ठुलो चुनौती छ। अब कति नेपाल सरकारले यो यो तरिकाको भ्याक्सिन ल्याउने हो, कहिले जाने काम भ्याक्सिन ल्याउने, कहिले पठाउने भन्ने खालको चाहिँ यो ठुलो जटिलताको विषय छ। यसमा अहिले आज चाहिँ म श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा यही विषयमा ध्यान एउटा चिठी पठाउन जाँदैछु आज चाहिँ म।
ए भनेपछि अब वैदेशिक रोजगार व्यवसायी संघका तर्फबाट यो समस्या भइरहेको छ भनेर अब सरकारलाई ध्यानाकर्षण चाहिँ गराउन तयारी छ तपाईँहरूको?
तयारी छु, मैले चिठी सिठी सबै रेडी गरिसकेको छु। आज वैदेशिक व्यवसाय संघको केही कार्य समितिको साथी र म लगायत कार्यबल अध्यक्ष छु, म लगायत श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा कम्तीमा जानकारी गराउनु पर्यो उहाँलाई यो चिठी हामी जानकारी गराइसकेपछि उहाँले कमसेकम सिसी हालेर उहाँले जुन यो 90 क्राइसिस म्यानेजमेन्ट जुन एउटा सेन्टर छ नि उहाँलाई यसलाई जानकारी गराउन नि त होइन, यो त जिम्मा उहाँको, यो त कस्तो भने नेपाल सरकारले दुबईमा मान्छे पाउन सकेन अथवा कुबेरमा मान्छे पाउन सकेन, यो त सरकारसँग नै चुनौतीको विषय त रह्यो नि, व्यवसायसँग मात्रै होइन होइन, सरकारसँग राज्यसँगै पनि एउटा यसको राज्यको एउटा सवाल पनि रह्यो नि, नेपाल सरकारले जाने सामान्य लगाएर पनि डिपार्चर गर्न सकेन अथवा त्यो मुलुकमा पठाउन सकेन भनेदेखि त नेपालमा चाहिँ पनि त क्वेसन मार्क कुरा आयो, त्यसैले यो कुरामा व्यवसायहरू भन्दा पनि सरकारै बढी जिम्मेवारी हुनुपर्छ भन्ने कुरो चाहिँ हाम्रो अब सबै जाने कामदार भन्दा त सरकारले पनि यो ठुलो भोल त सरकारले पनि नसक एकैचोटि गर्न मापदण्ड भन्दा भनेको अन्तिम स्वीकृति लिइसकेको जुन काम
यो सिचुएसनमा नयाँ कामदारको जुन नयाँ कामको माग ल्याउने सम्भावना चाहिँ कतिको छ?
गल्फ सेक्टरमा, मलेसियामा, कोरियामा भयो, जापानमा भयो, होइन अन्य मुलुक, अहिले युरोपमा निकै नेपाली कामदारको मागको संख्या बढेर गइरहेछ, किनभने नेपाली कामदारहरू वास्तवमा एक खालको इनो छ, उसले राम्रो काम गर्छ, कडा काम गर्छ, कडा मेहनत गर्छ, त्यसले पनि नेपाली कामदारहरूलाई सबै मुलुकहरूले एउटा कामदारमा लिने रुचाएको अवस्था छ, अब जस्तै साउदी ठुलो सङ्ख्यामा नेपाली कामदारको माग छ, के अरे कतारमा त्यत्रो ठुलो माग छ, दुबईले पनि ठुलो सङ्ख्यामा कामदारको माग त छ, नेपालीले माग पत्र दिने नदिने कुरै छैन, दिन्छ, तर यो जुन यो क्राइसिसको बिचमा हामीले म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरा हो क्या मेन कुरा चाहिँ, यो सिस्टमलाई कसरी सहजीकरण गर्ने, कसरी म्यानेजमेन्ट गर्ने र कामदारलाई गन्तव्यसम्म सजिलो ढङ्गले पुर्याउने भन्ने खालको सरकार व्यवसाय बिचको जिम्माको कुरा हो नि यो त, होइन, योसँग सम्बन्धित निकायहरू छन् जसले विषयसँग जानकार राख्ने, यी सबै जानकार राख्ने विभिन्न सङ्घ संस्था छ, आयोग, यी सबैको भन्दा ठुलो जुन मेजर विषय रह्यो नि नेपाली कामदारहरू लिने, ओके नेपाल सरकारले भ्याक्सिन प्रोभाइड सकेन भने जुन कन्ट्रीले लिन्छ त्यही कन्ट्रीले एयरपोर्टमा भ्याक्सिन लगाएर इन गरेर एउटा रिक्वेस्ट गर्न सक्यो भने एउटा मैले देखेको अप्सन एउटा त्यो पनि छ, होइन, एउटा अप्सन त्यो छ, त्यो कतिको सानो हुनसक्छ, हाम्रो राज्यले यो विषयमा कसरी डायलग गर्न सक्छ, कसरी छलफल गर्न सक्छ भन्ने एउटा पाटो रह्यो। अर्को कुरो चाहिँ यहाँ त शीघ्र जुन देशबाट जुन उहाँले एउटा कम्पनीको चाहिँ भ्याक्सिनको अब नाम तोकेर भएको छ भ्याक्सिनलाई नेपालमा यहाँ शीघ्र कुन कन्ट्रीमा बनाइन्छ छिटो भन्दा छिटो चाहिँ डब्लुएचओको मापदण्ड अनुसारको भ्याक्सिन मगाउने र नेपाललाई जसको अन्तिम स्वीकृति लिएर उड्नलाई तयारी छ त्यो कामदारलाई भ्याक्सिन लगाएर पठाइदिने, यो वास्तवमा ठुलो कुरा त छैन, यो हाम्रो आन्तरिक म्यानेजमेन्टको मात्रै कुरा हो म्याम।
कोरोना विरुद्धको खोपको कुरा त एउटा भयो, यो सँगै अब अहिले त कतिपय गन्तव्य देशहरूले नेपालसँगको व्यावसायिक उडानमै प्रतिबन्ध लगाएको अवस्था छ, त्यस्तै अब यहाँ पनि निषेधाज्ञाको कारणले तपाईँहरूले जुन खालको प्रक्रियाहरू पूरा गर्नुपर्छ एउटा श्रमिकलाई, त्यो प्रक्रियाहरू पूरा गर्न पनि त तपाईँहरूले निकै कठिनाइहरू झेलिरहनु भएको होला, यस्ता खालका अरू समस्याहरू चाहिँ के झेलिराख्नु भएको छ अहिले?
अरू 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 समस्या त अब तपाईँको उडान भन्नाले उहाँको फ्लाइट मात्रै उडेको छ लागि दुबईले जुलाई 7 त उसको कुनै उसको आन्तरिक उडानै बन्द गरिरहेको छ, एउटा दुबईले सबै ठाउँमा फ्लाइटहरू त बन्द भएकै अवस्था छ, अब केही चार्टर फ्लाइट केही जुन मुलुकमा चाहिँ कोभिडको कारणले गर्दा आउनु घर आउनु चाहेर आउन नसकेको नेपाली कामदारहरूले सरकारले केही फ्लाइटहरू चाहिँ भयो भयो युएई भयो कतार भयो सोधीमा केही फ्लाइटहरू सुचारु गरेको अवस्था छ, र अर्को कुरो चाहिँ कामदारहरू त बिचारको कति भिसा आएर बसिरहेको छ, कतिले अन्तिम श्रम स्वीकृति लिएर बसेको छ, कतिको एक्सपायर भइसकेको छ भिसा, एक्सपायर भएपछि फेरि भिसा अर्को प्रक्रियामा जानुपर्ने स्थिति पनि छ, अब कतिपयको यहाँ अहिले लकडाउनले बन्दाबन्दीले गर्दाखेरि अफिसहरू खोल्नु सकेको जस्तो छैन, अहिले पनि भर्खर अलि अब लकडाउन ओपन भएको छ किनभने जोर बिजोरको अहिलेसम्म अवस्था छ, जोर बिजोरको कारणले गर्दा सबै व्यवसायहरू अफिससँग गएर सहज ढङ्गले काम गर्ने स्थिति पनि छैन, कतिले व्यवसायको घर भएको कुरा होला, घर भएको कुरा होला, ब्याङ्कको कुरा होला, गाडीको इन्स्टलमेन्टको कुराहरू होला, कर्मचारीको तलबको कुरा, यति त व्यवसायहरू सोसाइड गर्ने स्थिति छ नि, योभन्दा स्थिति त भयानक व्यवसायमा आउनै सक्दैन, कामदारहरूलाई पनि तिर्नुपर्ने ओरिएन्टेसन पढिसकेको छ, उसको सर्टेन केही एमाउन्ट त खर्च गरिसकेको छ, बिचरा कामदारहरू पनि लकडाउनले कोही काठमाडौँमै थुनिसकेको होला, कोही घरमै होला,
कति मान्छेले आफ्नो ऋण पान गरेर चाहिँ विदेश आफ्नो जुन एउटा मानसिकता बनाएर बसेको त्यो कामदारहरूलाई पनि ठुलो भयो नि यो लकडाउनले त।
उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार व्यवसाय संघका कार्यवाहक अध्यक्ष कमल तामाङ। कोरोना महामारीले वैदेशिक रोजगारीमा पारेको असर बारे कुराकानी गर्दै वैदेशिक रोजगारीमा जानेलाई सरकारले कहिलेदेखि कोरोना विरूद्धको खोप देला भन्ने तपाईँको जिज्ञासाको जवाफ लिएर एकैछिनमा आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेको बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यतिन्जेल सुन्नुभयो कोरोना महामारीको कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिकले भोगिरहेका समस्या र चुनौती, अनि महामारीले समग्र वैदेशिक रोजगारीको क्षेत्रमा पारेको असरबारे नेपाल वैदेशिक रोजगार व्यवसाय संघका कार्यवाहक अध्यक्ष कमल तामाङसँग गरिएको कुराकानी।
कार्यक्रममा अब वैदेशिक रोजगारीमा जाने श्रमिकले कोरोना विरूद्धको खोप कहिले पाउलान् त भन्ने कुरा गरौं। सबैभन्दा पहिला त नेपालमा अहिले खोपको उपलब्धता एकदमै कम छ। उपलब्ध खोप पनि सरकारले प्राथमिकताको आधारमा लगाइरहेको छ। सरकारको प्राथमिकतामा वैदेशिक रोजगारीमा जाने श्रमिक परेका छैनन्। तर पछिल्लो समय खाड़ीका कतिपय देशले खोप लगाएका श्रमिकलाई मात्र आउन दिने नियम लागू गरेका छन्। यसको मार श्रम स्वीकृति लिइसकेका र कम्पनीले दिएको विदामा घर आएकाहरूलाई तत्कालै परेको छ। खोप नपाएर उनीहरूको रोजगारी खतरामा परेको छ। खोपको कारणले रोजगारीमा जानबाट वञ्चित श्रमिकले खोप कहिले पाउलान् त? हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीसित श्रमिकले पाउनुपर्ने खोपका अनेक पक्षमा कुरा गरेका छौं।
पहिलो कुरा त हामीसँग खोपको समस्या अथवा खोपको अभावकै कारणले हामीले प्राथमिकता निर्धारण गर्दै गर्दै खोप लगाउँदै जानु परेको हो। खोप प्राथमिकता निर्धारण गर्दा हामीले जोखिममा रहेका वर्गहरूलाई बढी प्राथमिकता दिएर खोप लगाउँदै गयौँ। अहिले उहाँहरूले जसरी भन्नुभएको छ, निश्चय पनि रोजगारीका सिलसिलामा विदेशमा रहनुभएका व्यक्तिहरू नेपाल फर्किनु भएको र फर्केर आफ्नो काममा स्वाभाविक काममा फर्किन जाँदाखेरि सम्बन्धित देशले पनि खोप लगाएर आउनु भनेको जनस्वास्थ्यका हिसाबले सुरक्षित राख्नका लागि नै हो। यस्तोमा स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले अब काठमाडौँ उपत्यकाभित्र भेरोसेलको खोप अभियान सुरु गर्दा 18 वर्ष माथिका भनेर भनिएको बेलामा हामी यहाँभित्र जति थियौँ त्यसबीचमा धेरै व्यक्तिहरूले लगाउनु भयो होला भन्ने हाम्रो अपेक्षा हो। त्यसमा धेरै वर्गका व्यक्तिहरू पनि पर्नु भएको छ। हामीले उमेरसम्म नै खुल्ला राखेका थियौँ जसका कारणले धेरै भिडभाड पनि भएको अवस्था थियो र पछि हामीले बन्द पनि गर्नुपर्ने अवस्था भयो र स्पेसिफिक उमेर अनुसार गयौँ। काठमाडौँ उपत्यकाभन्दा बाहिर रहनुभएका व्यक्तिहरू जो अहिले बाहिर वैदेशिक रोजगारीका सिलसिलामा आफ्नो काम गर्नुपर्ने गन्तव्य मुलुक जानुपर्नेछ उहाँहरूलाई अहिले अलिकति गाह्रो भएको भन्ने हाम्रो जानकारीमा पनि आएको छ। हामी छलफलमा छौँ। हामीसँग भएको खोपले दोस्रो मात्रा पुग्ने सुनिश्चित गरेर क्रमशः उहाँहरूलाई पनि हामीले समावेश गर्दै जान्छौँ तर निर्णय गरिसकेका छैनौँ। उहाँहरू अहिले पछिल्लो समय उच्च प्राथमिकतामै पर्नु भएको छ। प्राथमिकतामा हामीले राखेर गर्नुपर्ने वर्गहरू मध्ये उहाँहरू पनि पर्नुहुन्छ। तर हामीलाई अलिकति समस्या भनेको खोपकै छ। हामीसँग विद्यमान रूपमा रहेको खोपले दोस्रो मात्राको प्रतीक्षामा रहनुभएको व्यक्तिहरूलाई कति पुग्छ र त्यसबाट रहेको खोपले दुई मात्रा पुग्ने गरी कुन वर्गलाई लगाउन सकिन्छ, प्राथमिकतामा राखिएका वर्गहरूमध्ये कुन वर्गलाई पुग्छ, जुन वर्गलाई पहिचान गर्न नि सजिलो होस्, खोप व्यवस्थापन गर्न पनि सजिलो होस् भन्ने दृष्टिकोणले हामी छलफलमा छौँ। अर्को कुरा, हामीले अलिक ठुलो मात्रामा खोप ल्याउने गरी तयारी गरिरहेको हुनाले हामीसँग खोप प्राप्त हुने बित्तिकै उहाँहरू सबैलाई हामीले समेट्न सक्ने गरी हाम्रो योजना पनि छ।
अब अहिले नै तत्कालै अब केही समयभित्रै वैदेशिक रोजगारीमा गन्तव्यमा नपुग्दाखेरि चाहिँ रोजगारी गुम्ने खतरा भएका खोपकै कारण चाहिँ जान नपाउने यदि त्यस्ता कोही हुनुहुन्छ भनेदेखि उहाँहरूको लागि तत्कालीन कुनै व्यवस्था चाहिँ गर्न सकिएला कि नसकिएला डाक्टर साहब?
तत्कालै हामीसँग रहेको खोपले कति पुग्छ भन्ने कुराबाट हेर्नुपर्ने हुन्छ किनभने हामीसँग दोस्रो मात्रा लगाउने व्यक्तिहरू जो प्रतीक्षा मञ्जले पहिलो मात्रा लगाउनु भएको छ उहाँहरूलाई हामीले सुनिश्चित गरेर मात्र थप नयाँ व्यक्तिलाई गर्न सक्ने अवस्था हुन्छ। उहाँहरूको हकमा सम्बन्धित देशलाई पनि थाहा छ हामी कहाँ खोपको समस्या छ भन्ने कुराहरू खोपलाई समाधान खोपको समस्या समाधान गर्नलाई नेपाल सरकारले सम्बन्धित देशहरू ती देशहरूसँग पनि कुराकानी भएको छन् अरू खोप उत्पादन गर्ने धेरै देशहरूसँग पनि कुराकानी भएको छन्। त्यही भएर उहाँहरूलाई त्यति धेरै ठुलो समस्या तत्कालै परिहाल्छ भन्ने जस्तो भयो भने हामीले हेरेर त्यसलाई तत्काल समाधान गर्न सक्छौँ भने अर्को अलिक धेरै कति व्यक्तिहरू हुनुहुन्छ कति व्यक्तिहरूलाई लगाउनुपर्छ कुन जिल्लामा हुनुहुन्छ भन्ने कुराको हामीले लेखाजोखा विश्लेषण गर्दै पनि छौँ। त्यो गरेर आइसकेपछि हाम्रो खोपको सम्बन्धित समितिहरूले त्यसका विषयमा निर्णय लिनुहुन्छ र उहाँहरूलाई तत्काल के गर्न सकिन्छ र त्यसभन्दा पछिको चरणमा उहाँहरूलाई के गर्न सकिन्छ भनेरै कार्ययोजना बनाएर हामी काम गर्छौँ।
डाक्टर साहब अब अहिले जसलाई चाहिँ वैदेशिक रोजगारीमा तत्कालै फर्किनुपर्नेछ केही समयभित्रै उहाँहरू चाहिँ खोपको खोजीमा हुनुहुन्छ भने उहाँहरूलाई तपाईँको सुझाव के छ त? उहाँहरूले अब यो खोप लगाउनका लागि अब कहाँ सम्पर्क गर्नुहोला अब म चाहिँ खोपको प्रतीक्षामा छु है भनेर कसलाई भनिराख्दाखेरि चाहिँ उहाँहरूको कुरा चाहिँ स्वास्थ्य मन्त्रालयसम्म अथवा उहाँहरूको डेटा चाहिँ स्वास्थ्य मन्त्रालयसम्म आइपुग्ला?
त्यस्तो काठमाडौँभित्र हुनुहुन्छ भने उहाँहरूले स्वास्थ्य सेवा विभागमा लिखित रूपमा आफ्नो सबै आधार प्रमाण सहित जानकारी गराउन सक्नुहुन्छ। हामीलाई लिखित रूपमा मौखिक रूपमा सञ्चार माध्यमहरूबाट पनि जानकारीहरू चाहिँ प्राप्त भइरहेको छ। काठमाडौँको त्योभन्दा बाहिर हुनुहुन्छ भने सम्बन्धित जिल्ला प्रशासनमा जिल्ला स्वास्थ्य कार्यालयहरूमा आफ्नो आधार प्रमाण सहित जानकारी गराइराख्न सक्नुहुन्छ। जिल्लाको खोपको समन्वय गर्ने समिति सम्बन्धित कार्यालयहरूमा छन् उहाँहरूले त्यो आवाज त्यो उहाँहरूको तथ्याङ्क सहित हामी कहाँ रहेको स्वास्थ्य विभागमा रहेको खोप सम्बन्धी काम गर्ने सचिवालयमा जानकारी गराउनुहुन्छ र त्यसै अनुसार हामीले व्यवस्था गर्छौँ। तर हामीसँग खोप धेरै थोरै भएको खोप लगाउनु पर्ने प्रतीक्षामा धेरै व्यक्तिहरू भएको हुनाले हामीले खोप कसरी व्यवस्थापन गर्ने भन्ने पाटो चाहिँ निकै चुनौतीपूर्ण हुँदो रहेछ किनभने कुनै वर्ग विशेषलाई दिने अथवा दिँदाखेरिको आधार प्रमाण पहिचान यी सबै कुराहरू र अर्को वर्गलाई नदिने भनेर छुट्याउने कुराहरूको व्यवस्थापन निकै चुनौतीपूर्ण हुने भएको हुनाले हामीसँग थोरै चिज भएको भए पनि ती चिजको व्यवस्थापन कसरी गर्ने भन्ने कुरो चाहिँ धेरै ठुलो पाटो हुँदो रहेछ। यो चुनौतीलाई हामीले समाधान कसरी गर्ने कसरी गर्दै जान सकिन्छ त्यसै अनुसार उहाँहरूले दिनुभएको आधारहरू उहाँहरूले दिनुभएको गुनासाहरूलाई सङ्कलन गर्दै
हजुर अर्को कुरा चाहिँ डाक्टर साहब जस्तो अहिले अब भेरोसेल नेपालमा अहिले लगाइराखिएको थियो यसअगाडि भनेर हजुरले कुरा गर्नुभयो होइन अब कतिपय देशहरूले चाहिँ अब जस्तो नेपाली श्रमिकको धेरै जाने देशहरू युएई साउदी जस्ता देशहरूले चाहिँ भेरोसेललाई चाहिँ मान्यता दिएका छैनन् होइन उनीहरूले चाहिँ अब अक्सफोर्ड एक्स्ट्राजेनेका लाइक जोन्सन जोन्सन यस्तो खालको खोपहरूलाई मात्रै मान्यता दिएका छन् जस्तो भेरोसेलले लागेको भए पनि उहाँहरू जान नपाउने भन्ने खालका प्रावधान पनि छन् यस्ता खालका यी समस्याहरू फुकाउनको लागि चाहिँ के तयारी हुँदैछ के गर्दै हुनुहुन्छ?
अब यो कुनै खोपलाई मान्यता दिने कुनै खोपलाई मान्यता नदिने भन्ने सन्दर्भको अन्तर्राष्ट्रिय सबै कुराहरूको संयोजन व्यवस्थापन गर्ने भनेको विश्व स्वास्थ्य संगठनले हो। हुन त कति देश विशेषको आफ्नो नियम हुने स्वाभाविक पनि हो तर विश्व स्वास्थ्य संगठनले मान्यता दिएको प्रयोग अथवा प्रचलनमा ल्याइसकेको खोप हो भेरोसिल। त्यही भएर हामीले प्रयोगमा पनि ल्याएका छौँ। भेरोसेल पनि मान्यता प्राप्त छ। फाइजर मोडर्ना अहिले हामीले लगाएको कोभिसिल्ड सबै मान्यता प्राप्त खोपहरू हुन्। हामीले कोही कुनै देश विशेषमा जाने अवस्था छ भने त्यसरी त्यहाँ कुनै खोप विशेषलाई मात्र मान्यता दिइएको अवस्था छ भने हामी सम्बन्धित व्यक्तिले उहाँ देशको कुरा के छ कस्तो छ भन्ने चाहिँ बुझ्नुपर्ने हुन्छ। अहिले त्यो बुझिए पनि अहिले हामीसँग अहिले तत्काल हाम्रो देशभित्र हामीसँग उपलब्ध रहेको भनेको भेरोसेल खोप मात्रै हो। अब कोभिसिल्ड पनि हामीसँग छैन। कोभिसिल्डको त्यस्तै उस्तै तरिकाले बनेको अस्ट्राजेनेका अथवा एसके बायो दुइटै हामीसँग छैन। त्यो खोप हामी चाहिँ अब धेरै व्यक्तिहरू त दोस्रो मात्रा प्रतीक्षामै हुनुहुन्छ त्यसकै अब त्यही खोप लगाएर आउनुपर्छ भन्ने खालको देशहरू भयो भने हामीले केही समय पूर्ण पर्ने हुन्छ त्यो खोप अथवा त्यस त्यहाँ जुन देशले जुन खोप लगाएर आउनु भन्ने गरिएको अथवा भन्नुहुन्छ त्यस किसिमका खोप हामीलाई प्राप्त गर्नलाई त समय लाग्छ कुराकानीहरू भएको छन् तर हामीसँग जे छ त्यो खोपले हुनेछ भने हामी त्यसअनुसार खोप लगाउन जाउँ त्यो देशमा त्यो खोप लगाएर आउनु अथवा यो हामीसँग भएको भाइरसले लगाएर आउँदाखेरि हुँदैन भन्ने खालको कुनै देशहरू छन् भने त्यस्तोको सन्दर्भमा हामी भाइरसले लगाउनु भनेर कसैलाई सिफारिस अहिले तत्कालै गरिहाल्ने अवस्था हुँदैन किनभने तपाईँ व्यक्ति आफूलाई गाह्रो पर्ने अवस्था पनि हुन्छ तर यसरी कुनै देशले गर्न नपाइने सबै जुन खोप भए पनि डब्लुएचओले मान्यता दिइसकेर प्रचलनमा ल्याइसकेको खोपहरू चाहिँ जुनसुकै देशले मान्नुपर्ने खालको अन्तर्राष्ट्रिय अभ्यास हो त्यसभन्दा फरक पनि कति देशहरूले नगरेका होइनन् गरेका छन् त्यस्तोमा आफू जानकार चाहिँ हुनुपर्ने हुन्छ खोप लगाउनुभन्दा पूर्व नै सम्बन्धित देशमा आफू रोजगारी गरिरहेको संस्थासँग कम्पनीसँग कुराकानी गरेर बुझेर
डाक्टर साहब अब हामी अन्त्यमा छौँ हजुरले धेरै कुरा भनिसक्नु भएको छ यो समयमा अब खोप लाउन पाइएन खोपकै कारण मेरो रोजगारी गुम्ने भयो भनेर चिन्तामा रहनुभएका श्रमिकहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ
हामी यसरी चिन्ताले समाधान ल्याउँदैन हामी चिन्ता नलिनु हुन अनुरोध गर्छु सबैभन्दा पहिला किनभने यो तपाईँ एक्लैको समस्या होइन यो राज्यको समस्या हो राज्यको मात्रै समस्या होइन अन्तर्राष्ट्रिय समस्या हो जुन देशमा रोजगारी गरिरहनु भएछ भइरहेछ त्यो देशलाई पनि थाहा छ विश्वव्यापी रूपमा खोपको समस्या छ खोपको आपूर्ति र मागको तादम्यता छैन त्यही भएर तपाईँ हाम्रो चिन्ताले समाधानलाई सुझाव दिन सक्ने कुराहरू हुन्छ तर समाधान तपाईँ हाम्रो चिन्ताले ल्याउने होइन खोप नलाएकै कारणले रोजगारी गुमिहाल्ने अवस्था तत्कालै सिर्जना हुने खालको अन्तर्राष्ट्रिय अभ्यास नहुनुपर्ने हो हामीले थाहा पाए बुझेसम्ममा त्यही भएर अहिले तत्काल तपाईँलाई त्यो समयावधिभित्र यसरी लाएर आउनुभयो भने यसो यस्तो हुन्छ अथवा त्योभित्रमा आइपुग्नुहोस् भनेर भनिए पनि त्यो समयावधि थप हुँदै त्योभन्दा अगाडि किनभने विश्वव्यापी रूपमा खोपको उपलब्धता यी सबै कुराहरूसँग जोडिएर जाने हुन्छ त्यो समयावधि थप हुँदै उहाँहरूले त्यसलाई त्यसै अनुसार व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ गर्दै पनि जानुहुन्छ
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी वैदेशिक रोजगार सम्बन्धी आफ्ना प्रश्न समस्या अनुभव तथा भोगाई सहित कार्यक्रम देश परदेशमा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ इमेल ठेगाना deshdesh@unn.com.np आफ्ना समस्या प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ
मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस् मेसेज हामी कहाँ आइपुग्छ आफ्नो विचार प्रश्न र भनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660015566 बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गर्दा पनि हुन्छ
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छान्न सक्नुहुन्छ हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं
देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै वेदानन्द जोशी मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा पनि विदा हुन्छौ नमस्कार